بسم الله الرحمن الرحيم تبارك الذي نزل الفرقان على عبده ليكون للعالمين نذيرا الذي له ملك السماوات والأرض ولم يتخذ ولدا ولم يكن له شريك في الملك وخلق كل شيء فقدره تقديرا واتخذوا من دونه آلهة لا يخلقون شيئا وهم يخلقون ولا يملكون لأنفسهم ضرا ولا نفعا ولا يملكون موتا ولا حياة ولا نشورا
نحمده ونصلي على رسوله الكريم. یہ قرآن شریف کا ترجمہ ہے اور جو میں کچھ تھوڑا بہت پڑھا رہا ہوں وہ برکت لینے کے لیے قرآن شریف کی برکت آپ لوگوں کی برکت اور اس اعتبار سے بھی کہ آپ لوگ دیکھیں کہ عوام میں لوگوں کے سامنے کیسے قرآن شریف کا درس دے اور یہ آپ طے کر لے کہ اپنی وابستگی اپنا تعلق قرآن کریم سے بہت مضبوط کرے. ایک تو یہ کہ قرآن شریف کی تلاوت روزانہ طے کرے کہ کوئی بھی دن ایسا نہ گزرے جس میں ہم قرآن شریف کی تلاوت نہیں کرتے ہوں. کبھی آدمی سفر میں ہوتا ہے, کبھی بیمار ہوتا ہے, کبھی اور زیادہ مشغولی ہوتی ہے, تو اپنا پورا حزب جتنا آدمی نے مقرر کیا اتنا اگر نہ پڑھ سکے تو اس دن تھوڑا بہت تو پڑھ لے, بالکل ناغا کبھی نہ کرے اور پوری کوشش کرے کہ جتنا ہمارا مقدر ایک کرے آدمی تو وہ روز آنا پابندی سے پورا ہو جائے. اور ویسے ذکر کا قضا نہیں ہے, اگر آدمی کا ذکر چھوٹ گیا تو اس کا قضا نہیں ہے, لیکن قرآن شریف اگر چھوٹ جائے کسی وجہ سے پھر بھی اس کو پورا کرنے کی کوشش کرے دوسرے دن میں. کبھی کوئی ایسا موقع ہو کہ اپنا پورا نہیں کر سکے تو پھر اس کو پورا کرے. ایک تو یہ قرآن شریف کے ساتھ تعلق رکھے, دوسرا یہ کہ قرآن شریف کا ترجمہ لوگوں قرآن شریف کا درس کرے. یہ میرے استاد شیخ الحدیث مولانا فخر الدین صاحب رحمۃ اللہ علیہ دارالعلوم دیوبند کے شیخ الحدیث, انہوں نے مجھے خصوصیت کے ساتھ اس کی وصیت کی کہ روزانہ لوگوں کو قرآن شریف کا ترجمہ سنایا کرے, تو اس کا اہتمام کرے. سب سے افضل اور اعلی مسجد میں کرے, اور مسجد میں بھی فجر کے بعد کی کوشش کرے. تو اس میں ایک تو قرآن شریف کا خاص تعلق ہے فجر کے ساتھ, ان قرآن الفجر کان مشہودا, تو فجر کے ساتھ قرآن شریف کا خاص تعلق ہے. اور اگر کسی وجہ سے فجر, اور دوسرا ایک فائدہ یہ ہوگا کہ آپ کی مصلی فجر کے بڑھ جائیں گے. لوگ شروع میں آپ پر اعتراض کریں گے کہ فجر میں تھوڑے لوگ ہو, قرآن شریف کا ترجمہ کا فائدہ زیادہ ہوتا ہے, تو آپ عشاء بات کریں مغرب بات کریں کہ زیادہ لوگوں کو فائدہ ہو, لیکن فجر کے بات کرنے میں پھر آپ دیکھو گے کہ آپ کی فجر کی جماعت بڑھے گی, لوگ اور آئیں گے. قرآن شریف پوری امت کو قرآن شریف سے محبت ہوتی ہے, اور اگر صحیح طریقے سے اس کا ترجمہ تفسیر کی جائے تو لوگوں کو بہت پسند آتا ہے. تو فجر کے بعد اگر کسی وجہ سے وہ نہیں مانتے تو پھر کوئی اور وقت میں کریں, عصر کے بعد, مغرب کے بعد, عشاء کے بعد, جیسے موقع ہو اور جیسا موسم ہو. اور کوشش کرے کہ روز آنا ہو, اور اگر روز آنا نہ ہو سکے تو جتنے دن ہفتے میں, 4 دن, 3 دن, 2 دن, جتنا ہو سکے. اور اگر مسجد میں کسی وجہ سے نہ ہو سکے تو پھر اپنے گھر پہ قرآن شریف کا سلسلہ رکھے, آس پاس پڑوسیوں کو, دوست احباب کو کہے کہ فلا دین فلا وقت ہمارے یہاں قرآن شریف کا ترجمہ ہوتا ہے, آپ لوگ بھی آئے. और फिर वहां दर्श करें, और मस्जिद में करें और फजर के बाद करें तो 5 मिनट से कम न करें और 7 मिनट से ज्यादा न करें, मुख्तसर करें। थोड़ा थोड़ा लोग उकता भी नहीं जाते और लोग को ज्यादा याद भी रहता है, लंबा होता है तो लोग को याद भी नहीं रहता है। तो तकरीबन 5 से 7 मिनट की कोशिश करें, और अगर वो भी ना हो सके तो खुद जो है रोजाना 2-3 आयतें उसका तर्जुमा, उसकी तफसीर वगैरह देखा करे। लेकिन ये सिलसिला रखे, आपको जबरदस्त जबरदस्त फायदा होगा, जिसका कुरान शरीफ के साथ ताल्लुक, ये अल्लाह ताला का रस्सा है जो अल्लाह ने दुनिया में छोड़ दिया है, वो हब्लुल्लाह अल्लाह ताला का रस्सा, जिसको उसको पकड़ता है रस्सा इतना मजबूत है कुरान शरीफ, वो कभी टूट नहीं सकता है और अल्लाह के हाथ से कभी छूट नहीं सकता। तो अगर हमने उसको पकड़ लिया, अल्लाह हमें अपने पास खींच लेंगे, अल्लाह ताला हमें जज्ब कर लेंगे, अपने को अल्लाह ताला अपने पास खींच लेंगे। इमाम अहमद इब्न हंबल रहमतुल्लाह अली ने अल्लाह ताला को ख्वाब में देखा और पूछा कि आपसे कुर्ब का जरिया सबसे ज्यादा कौन सा है, फरमाया कुरान शरीफ। फिर पूछा समझे के बगैर समझे के, फरमाया कि दोनों तरह से, जो आदमी खुद समझता हो और दूसरा को समझाता हो तो कितना अल्लाह ताला उसके जरिए से उसको कुर्ब अता फरमाएंगे और अपने पास खींच लेंगे। तो ये तय करे कि पूरी जिंदगी हमें कुरान शरीफ से वाबस्तगी रखनी है, और ये कोशिश करे कि फारिग होने के बाद नहीं बल्कि अभी से। हजरत मौलाना शाह अशरफ अली थानवी रहमतुल्लाह अलैह दारुल उलूम देवबंद में पढ़ते थे, और पढ़ने के जमाने में असर के बाद सब्जी मंडी में जाते थे जहां सब्जी वेजिटेबल्स बेचते हैं, और वहां लोगों को दर्स देते थे रोजाना। तो पढ़ने के जमाने से उन्होंने शुरू किया, तो ऐसे कुरान शरीफ की तिलावत वगैरह, और आप लोग अब तो हर साल कुरान शरीफ का दर्स होता है, तर्जुमा फिर तफसीर होगी, तो इसका सिलसिला अभी से, छुट्टी हो या मदरसा के दिन हो, कुर्बानी का दिन हो, ईद का दिन हो, लेकिन कुरान शरीफ कम से कम तिलावत तो चालू ही रखे, कभी न छूटने पाए, अल्लाह तौफीक दे। मदरसा में और आपके उस्ताद जो आपको पढ़ाते हैं वो तो इल्मी एतबार से पढ़ाते, अब अवाम के सामने वो इल्मी बातें नहीं चलेगी, अवाम के मुनासिब बातें, तो वो मुझे आपको पढ़ाना है और आप देखें कि अवाम के सामने कैसे कुरान शरीफ का दर्स दे। तो उसके लिए एक तो वो यानी कुरान शरीफ का तर्जुमा, सीधा तर्जुमा, दूसरा उसका शान नुज़ूल के किस मौके के लिए यह आयत नाजिल हुई। आदमी कुरान शरीफ को उसी वक्त समझ सकता है जब शान नुज़ूल भी सामने हो। अगर शान नुज़ूल यानी किस मौके पर यह आयत नाजिल हुई तो कुरान शरीफ का सही मफहूम, उसका मदलूल आदमी को समझ में नहीं आता। लेकिन ये भी साथ में याद रखे कि कुरान शरीफ सिर्फ उस मौके के लिए नहीं, कुरान शरीफ पूरी उम्मत के लिए है और कयामत के रोज तक के लिए है। तो हर मौका और कयामत के रोज तक, और जहां भी आदमी हो, कहीं भी दुनिया में, पढ़े लिखे लोगों में, अनपढ़ लोगों में, जिसके साथ भी हो, कुरान शरीफ का ताल्लुक हम सब से है, हर जगह हर वक्त और हर शोबाए जिंदगी से कुरान शरीफ का ताल्लुक है। तो आप ये कोशिश करें, दुआ भी करें अल्लाह से कि वो कुरान शरीफ को इस तरीके से लोगों को समझाए कि ये हमारे लिए है। अगर मसलन आपने आयत जो नाजिल हुई और वो बदर की लड़ाई के मौके के लिए है मसलन, तो अगर आपने उसको ऐसे समझाए कि वो सिर्फ बदर के लिए थी, तो लोगों के जहन में भी आता है कि ये तो एक तारीखी वाकियात है, ये तो उस वक्त पुराने, तो वो भी उसमें फायदा है, लेकिन हमसे उसका कोई ताल्लुक नहीं, वो तो सिर्फ बदर से। लेकिन हर आयत में कोई न कोई उसूल होता है, उस उसूल को समझाने के लिए, और वो मौका आज के लिए उसको समझाओ कि आज भी हमें ताजिर हो उसके लिए भी, मैं घर में औरत खातून हूँ, घर में रहती हूँ, खाना वगैरह पकाती हूँ, मेरे घर को सब, वो आयत मुझसे भी मुतालिक है, हर एक आदमी से। तो फिर आदमी शौक से सुनता है, ये मुझसे खिताब है और मेरे लिए रहनुमाई और दलील है मेरी जिंदगी में कि कैसे मैं अपनी जिंदगी को गुजारूं। तो इस तरीके से आयत को समझने के लिए, समझाने के लिए शान नुजूल बिल्कुल जरूरी है, लेकिन सिर्फ उसको वहां तक महदूद न रखें। इस तरीके से समझाए कि आज के दौर हर आदमी के लिए उस पर अमल कैसे, आदमी वो उस पर अमल करे। मसलन हजरत ज़ैनब रज़ी अल्लाह ताला अन्हा की शादी जब आप सल्लल्लाहु ताला अलैहि वसल्लम के साथ हुई तो आप सल्लल्लाहु अलैहि वसल्लम ने दावत वलीमा किया और लोग आए, सहाबा सब आए, लेकिन उसमें अल्लाह ने हुक्म दिया कुछ सहाबा बहुत पहले से आ गए और कुछ सहाबा खाने के बाद बैठे रहे, इंतजार करते रहे। तो अल्लाह ताला ने आयत नाजिल फरमाई कि ऐसे न किया करें, वक्त पर आए खाने के बाद, फैदा ताइम तुम फंतशिरु, चले जाओ। तो वो सिर्फ उस वक्त के लिए नहीं है, अब वो जो है हर वक्त के लिए, और सिर्फ नबी अली सलातु सलाम के लिए नहीं और सिर्फ वलीमा की दावत तक महदूद नहीं, लेकिन लोगों को समझाओ जब भी आप किसी के पास आपकी दावत हो तो बहुत पहले से जाके न बैठे। अब लोग परेशान है, वो वहां अपने तैयारी में लगे हुए हैं, अब मेहमान आ गए, अब मेहमान के साथ बैठना पड़ता है, फिर वो काम इनका छूट जाता है। अगर वो काम करे तो मेहमान नाराज होते हैं कि मैं आया हूं और कोई मेरे साथ बैठते भी नहीं, मेरा कोई इकराम नहीं। तो ये दूसरी ये कि खाने के बाद अब वो फारिग हो गए तो अब वहां बैठे मत रहो, गपशप इधर उधर की बातें करते हो, अब फारिग हो गए तो चले जाओ। तो इस तरीके से वो शान नुज़ूल तो वो है हजरत ज़ैनब रज़ी अल्लाह तआला के वलीमा का वाक़िया, लेकिन उसका ताल्लुक हर उम्मती से पूरी दुनिया में हर वक्त है। तो इस तरीके से कोशिश करें और अंदर जो आयत कुरान की जितने अल्लाह ताला फजल फरमाए, फहम दे, तो उसूल निकलते हैं, जिसको अल्लामा बुसैरी रहमतुल्लाह अली ने फरमाया, लहा मआनी कमौजिल बहर फी मददिन। कुरान शरीफ के लिए बहुत से मानी है, लहा मानी नकेरा है, तो इसके मानी के कोई हद नहीं, बे इंतहा उसके मानी है। और मिसाल दी का मौज इल बहरे के, समंदर के मौज के तरह, समंदर के मौज कभी खत्म नहीं होते, चलते ही रहते, मौज आते ही जाते हैं, ऐसे कुरान के मानी भी आते जाते हैं। और फी मददी, मदद में, जैसे एक मौज दूसरा मौज की मदद करता है, उसको ढकेलता है आगे, फिर दूसरे मौज इसको ढकेलता है, इस तरीके से एक आयत का ताल्लुक दूसरे आयत के साथ, जिसको रब्त आयत कहते हैं, उसको समझने की कोशिश करें कि आयतों में जो रब्त और ताल्लुक है, कनेक्शन है, उसको समझने की। और ऐसे ही रब्त सूरत, सूरतों के रब्त ताल्लुक एक दूसरे, जब आदमी को वो समझ में आता है तो एक अजीब कैफियत और एक अजीब अंदर से वो खुशी होती है कि अल्लाह अकबर, कैसे कुरान का रब्त है एक आयत दूसरे आयत से, एक सूरत दूसरी सूरत से। मसलन ये सूरह फुरकान है, उससे पहले कौन सी सूरत है, सूरह नूर। तो यहां एक रब्त ये है कि नूर जब आता है तो आदमी फर्क कर सकता है, तो आदमी को फुरकान नसीब होता है। जब जैसे कि अंधेरा होता है, सांप भी परा हुआ है, लाठी भी परी हुई है, अब आदमी को मालूम नहीं ये सांप है ये लाठी है, लेकिन नूर आ जाता है तो साफ मालूम होता है ये सांप है ये लाठी है। तो जब तक कि नूर हिदायत ना आए तो आदमी को समझ में नहीं आता कि कुफर शिर सही है, तौहीद और ईमान सही है। आदमी को फर्क नहीं आता है कि जिना सही है, कि पाक दामनी अपनी औरत के साथ ताल्लुक वो सही है, लेकिन नूर ईमान आ जाने के बाद आदमी को इल्म की जरूरत नहीं, खुद अंदर से एक नूर आ जाता है जिसे वो साफ देखता है कि तौहीद ही सही रास्ता है, जिससे वो साफ देखता है कि जिना बिल्कुल बुरी चीज है, नुकसान ही नुकसान उसमें हर चीज उसको। तो नूर आने के बाद फिर अल्लाह ताला फुरकान नसीब करता है, तो सूरह फुरकान आ गई। इस तरीके से मसलन सूरह فاتحہ میں یہ آدمی نے پڑھا اہدنا الصراط المستقیم، ہمیں سیدھا راستہ دکھاؤ، اور سورہ بقرہ ذالک الکتاب لا ریب فیہ ہدی للمتقین، تم نے ہدایت کا راستہ مانگا، یہی ہدایت کا راستہ ہم نے آپ کو دے دیا. سورہ فاتحہ میں آدمی نے پڑھا غیر المغضوب علیہم، جس پر جن پر اللہ کا غصہ نہیں ہوا، یعنی یہودی. تو سورہ بقرہ یہ سورہ سب یہودیوں کے قصے، یہ وہ راستہ نہیں. اور دوسرا ولدالین، اور جو گمراہ نہیں ہوئے عیسائی نصارہ، تو اس کے بعد آل عمران ہے، نہ یہودیوں کا راستہ نہ آل عمران والوں کا. اس کے بعد کون سی سورت ہے؟ نساء. اور عورتیں بھی آدمی کو گمراہ کرتی ہے، تو نساء کی سورت. اس کے بعد کون سی سورت؟ مائدہ. کھانے پینے کی چیز بھی آدمی کو گمراہ کرتی ہے، آدمی ایسے کھانے پینے کی چیز تو وہ بھی. اس کے بعد انعام، جانور جو ہے ہمارے زمانے میں گھاریا وغیرہ، یہ بھی تمام آدمی کو. تو اس طریقے سے پورا قرآن شریف میں ربط ہے، جیسے کہ آپ کو بھی اب ایک خوشی محسوس ہوئی جب یہ ربط آپ کو معلوم ہوا. تو آدمی جتنا قرآن میں محنت تقوی سے رہتا ہے، نور تقوی اس کو حاصل، اتنا اللہ اس پر کھولتا ہے، اور اس کو خود فائدہ ہوتا ہے، بیان کرو لوگوں کے، لوگوں کو بھی فائدہ ہوتا ہے. تو یہ چند چیزیں، ترجمہ قرآن شریف کا، آیت صحیح ترجمہ کرو، اور دوسرا یہ کہ اس کی شان نزول سمجھو، کتابوں میں دیکھو تفسیر میں. مثلا شان نزول کے متعلق جب تک کہ عالی آدمی کو معلوم نہ ہو، ہم ہندوستان میں جماعت میں تھے، ہمارے ساتھ عرب کی جماعت تھی، تقریباً 40-50 عرب تھے، اور ہم کچھ 10-15 علماء تھے، ان کے ترجمہ، ان کی خدمت نصرت کے لیے. تو ایک جگہ ایک عرب جو ہے وہ تھا الجیریا کا، لیکن فرانس میں رہتا تھا، اور وہ وہاں کا امیر تھے، ایک شہر کا امیر. تو دوستی ہو گئی تھی، تو ایک دن آپس میں بات چیت میں اس نے مجھے کہا کہ تم لوگ، یعنی ہندوستان پاکستان کے لوگ، جیسے تم لوگ نے پردہ سمجھا ہے وہ غلط ہے، کہ مرد بالکل الگ ہو، عورتیں بالکل الگ ہے. اور اس نے یہ دلیل پیش کی، اگر وہ صحیح ہو تو پھر زندگی میں کوئی مزہ نہیں، جیسے کہ کوئی تقریب ہے، شادی ہے، ولیمہ ہے، کوئی بھی اور تقریب، اب کو مرد سب ایک طرف، عورتیں سب ایک طرف، تو اس میں مزہ نہیں، لیکن سب ملے جلے بیٹھے ہو، مذاق کرتے ہو، بات چیت کرتے ہو، اس میں مزہ آتا ہے. اور ساتھ میں اس نے قرآن کی دلیل بھی پیش کر دی، کون سی؟ لیس علیکم جناح ان تاکلوا جميعا، تم سب مل کے کھانا کھاؤ، او اشتاتا، یا الگ الگ کھاؤ، مرد الگ کھائے، عورت الگ کھائے. اب یہ ترجمہ اس نے کیا، لیکن تو میں چکرا گیا، جب تک کہ شان نزول سامنے نہ ہو تو آدمی کو صحیح مطلب بھی معلوم نہیں ہوتا ہے. تو اگلے دن بھروچ کے ایک دارالعلوم میں جماعت گئے، تو وہاں میں فوراً کتب خانہ میں گیا اور تفسیر جلالین لی اور کھولا اور دیکھا، تو وہاں شان نزول کیا ہے کہ جتنے انبیاء علیہ الصلوۃ والسلام گزرے، جتنے اولیاء صحابہ گزرے اور اولیاء گزرے، سب میں مہمان نوازی کا جذبہ بہت زیادہ تھا. بغیر مہمان نوازی ان میں خاصیت تھی. تو صحابہ میں بھی یہ پورے آپ دیکھیں، خصوصاً اور جتنے اولو العزم انبیاء، ان میں خاص یہ صفت، ابراہیم علیہ الصلاۃ والسلام، سب انبیاء میں، صحابہ میں. تو صحابہ میں اتنا جذبہ تھا کہ اگر مہمان نہ ہوتا تو کھانا بھی نہیں کھاتے. تو ایک صحابی، کوئی مہمان ان کو نہیں ملا تو وہ کھانا ہی نہیں کھا رہے تھے. اس وقت یہ آیت نازل ہوئی کہ مہمانوں کے ساتھ تم کھاؤ، لیس علیکم جناح ان تاکلوا جميعا، مہمانوں کے ساتھ، او اشتاتا، کبھی مہمان نہ ملے تو اکیلے اکیلے بھی کھایا کرو، کوئی گناہ نہیں ہے. تو یہ تو شان نزول کیا ہے، اور انہوں نے کون سے مطلب، اگر صرف ترجمہ. ایسے ہی سعودیہ میں ایک مرتبہ ہم سفر کر رہے تھے، مدینہ شریف جا رہے تھے، مکہ جہاں بھی یاد نہیں، تو ٹیکسی والا نے میوزک آن کیا، گانا بجانا. تو میں نے اس کو کہا بند کرو، پوچھا کیوں، میں نے کہا حرام ہے، ناجائز ہے، درست نہیں ہے. تو انہوں نے فوراً آیت پڑھی، لا تنسى نصيبك من الدنيا، कि दुनिया का भी मजा वो ना भूलो, तुम भी दुनिया का भी मजा उड़ा लो, तो ये कितना गलत है। हालांकि अगर आदमी शान नुज़ूल को समझे तो फिर समझ सकता है वो कितने गलत उसने मतलब बयान किया। तो इसलिए शान नुज़ूल का समझना बहुत जरूरी, लेकिन आयत का फायदा शान नुज़ूल तक महदूद मत रखो। फिर आदमी भी समझता है कि कुरान तो वो पुराने जमाने के लिए, आज के लिए कुरान नहीं है, हालांकि कुरान क़यामत तक के लिए है, आज भी हमेशा और हर जिंदगी के शोबे में कुरान शरीफ ही हमारी रहनुमा है और हमारी दलील है। तो इस तरीके से समझाओ कि आज हमसे ये आयत कितने उसका ताल्लुक है, तो इस तरीके से अवाम में बयान करो। क्लास में यहां यानी अल्फाज के पूरी यानी तरकीब भी कोशिश करो कि हर आयत की तरकीब भी हमें आए, और ये भी कि हर लफ्ज का मादा कौन सा है, ये फ़ैल है, ये हरफ है, ये इसम है, ये सब चीजें ऐसे समझने की कोशिश करो तो बहुत ज्यादा फायदा। लेकिन उन चीजों को अवाम के सामने जाके मत बयान करो, और अवाम के सामने के ये 10 उसके अकवाल है तफसीर के, और आपने 10 अकवाल बयान किए, बेचारे अवाम क्या समझेंगे और क्या उनको उनका दिल दिल उचात हो जाएगा, वो फिर आपके दर्स में भी नहीं आएंगे। आप लंबी चौड़ी, जैसे कि एक जगह हम जमात में गए तो एक मुफ्ती साहब थे एक शहर में, तो वो असर के बाद उन्होंने दर्स दिया फिका का और शामी से। अब बेचारे अवाम के लिए और शामी का दर्स वहां, तो ये तो मुफ्तियों का काम है, और वो अवाम के सामने, तो ये मौका महल को देखो कौन सा मौका महल है, उसके मुताबिक बयान करो जी। तो ये जो सूरत है सूरे फुरकान, जैसे मैंने आदेश किया सूरे नूर उससे पहले, अब जो है फुरकान आया, अब जो है अल्लाह ताला ने रास्ता को बिल्कुल साफ साफ कर दिया। नूर आने के बाद फिर जो है आदमी रास्ता अपना देखता है। तबारक अल्लज़ी, बरकत है वो जात। बरकत किसको कहते हैं? खैर, खैर कतीर जो हमेशा बाती रहे उसको बरकत कहते हैं, कि वो ऐसी खैर भलाई जो हमेशा बाकी रहे। और तबारक अल्लज़ी बाबरकत है उस जात के लिए, नज़ल अल-फुरकान, जिन्होंने कुरान शरीफ को नाजिल किया, यानी अल्लाह की जात जो है वो बाबरकत है। यहां तबारक अल्लज़ी नज़ल अल-फुरकान, सूरे मुल्क में तबारक अल्लज़ी बियदिही अल-मुल्क, वहां भी अल्लाह की कुदरत को बयान किया। तो बरकत जो है, जहां अल्लाह की बरकत आती है फिर आदमी को दुनिया की कोई चीज की जरूरत नहीं है। और आदमी को कोशिश कर, इंसान कैसा होता है, हम मादी दुनियावी चीजों की कोशिश करते हैं। ऐसे मौलवी भी कि मुझे ज्यादा तनख्वाह मिले, कौन सी जगह मुझे ज्यादा तनख्वाह मिलती है। बल्कि अब तो ऐसे भी मौलवी हम हो गए कि यूनिवर्सिटी की डिग्री भी हासिल करें ताकि मुझे ज्यादा तनख्वाह मिले। मौलवी बने, अब मैं इस्लामिक स्कूल में पढ़ाऊं, वहां ज्यादा तनख्वाह मिलता है, तो हम उसको देखते हैं। हालांकि बरकत न बड़ी तनख्वाह में है, न बरकत यूनिवर्सिटी के डिग्री में है, न बरकत इस्लामिक स्कूल में पढ़ाने में है। बरकत जो है वो अल्लाह की जात के साथ जब वाबस्तगी, उसकी हम फिक्र नहीं करते कि हमारा ताल्लुक अल्लाह से हो जाए, हमारी नमाजों की पाबंदी, जिक्रुल्लाह की पाबंदी, दुआओं का एहतमाम और दुआओं में दिल को अल्लाह के साथ लगाना, उसकी फिक्र हम नहीं करते हैं। हम गलत बरकत गलत जगह तलाश कर, जहां बरकत नहीं है पूरी जिंदगी तलाश करते रहो। और जो अगर आपने सही जगह और अल्लाह ने आपकी नीयत इखलास सब कुछ है आपके पास, अल्लाह बरकत दे देगा। अगर चे आपकी तनख्वाह थोड़ी हो लेकिन आप आराम से रहोगे, कोई तकलीफ नहीं, कोई परेशानी नहीं, और चाहे आपकी तनख्वाह बहुत बड़ी हो लेकिन आपको परेशानी होती रही, ये बीमारी आ गई, अब ये खर्चा आ गया, वो खर्चा हो आ गया, आप परेशान रहोगे, तो बरकत अल्लाह की जात में है। आदमी जितना अपने ताल्लुक अल्लाह की जात से जोड़े उतना ज्यादा उसको बरकत हासिल होगी। तो तबारक अल्लज़ी बियदिहिल मुल्क, पूरी कायनात अल्लाह के हाथ में। तबारक अल्लज़ी नज़ल अल कुरान, जिन्होंने कुरान जैसी किताब, उससे बढ़कर कोई इल्म दुनिया में नहीं, پوری دنیا کے علوم ایک طرف اور قرآن شریف ایک طرف. قرآن شریف سے بڑھ کر کوئی علم نہیں ہے, قرآن شریف سے بڑھ کر اللہ سے قرب کا ذریعہ کوئی نہیں, قرآن شریف سے بڑھ کر اللہ کی معرفت کا کوئی ذریعہ نہیں, قرآن شریف سے بڑھ کر اللہ سے محبت کا کوئی طریقہ نہیں. اللہ کی اطاعت قرآن شریف میں اللہ نے بتائی کیسے آدمی اللہ تعالی تک پہنچے. تو یہ وہ کتاب, تو جس کو جو بھی قرآن شریف سے متعلق ہو جائے اس کی زندگی اللہ اس کو برکت دے گا. اور اللہ تعالی وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ, آدمی کا خواب و خیال بھی نہیں, نہ اس کی کوئی ملازمت ہے, نہ کوئی اس کی دکان ہے, نہ اس کو کوئی فیکٹری ہے, لیکن کتنے کتنے لوگ ان کے دسترخوان سے کھانا کھائیں گے, یہ کتنے کتنے لوگوں کی مدد کریں گے. اور آج تک ہم دیکھتے ہیں جو اولیاء ہوتے ہیں ان کے کوئی ظاہر آمدنی نہیں, لیکن لوگوں کی مدد کرتے ہیں, کتنے کتنی بیواؤں کی مدد, کتنے کتنے یتیموں کی مدد, کتنے کتنے اور لوگوں کو راستہ دکھاتے ہیں, مدد کرتے ہیں. تو یہ ہے قرآن شریف اور اللہ سے. قرآن ایسا ذریعہ ہے کہ اللہ سے آدمی کا تعلق اور برکت صرف اور صرف اللہ کی ذات میں ہے. تو جو وہاں سے اس کا تعلق, جیسے کہ حضرت بلال رضی اللہ تعالی عنہ قرضہ لیتے تھے یہودیوں سے حضور صلی اللہ علیہ وسلم کے کاموں کے لیے, اور پھر کبھی ایسا ہوتا ہے کہ قرضہ بہت بڑھ گیا, یہودی تنگ کرتے تھے, تو حضرت بلال رضی اللہ تعالی فرماتے تھے اے اللہ کے رسول میں اب وہ قرضہ نہ لوں کیونکہ بہت بڑھ گیا اور یہ لوگ تنگ کر رہے ہیں. آپ صلی اللہ علیہ وسلم فرماتے تھے یا بلال انفق ولا تخشى من ذی العرش اقلالا, آپ خرچ کرتے رہو, لوگوں کو دیتے رہو, آپ فکر نہ کریں, اللہ وہاں سے اوپر سے آپ کو دے گا. اور جس کا اللہ سے تعلق ہو گیا اللہ کے خزانہ غیر محدود سے اس کا تعلق ہو گیا اور وہاں اللہ تعالی اس کو دیں گے, اور اس کے لیے آپ کو کوئی امپورٹ پرمٹ کی ضرورت نہیں ہے, اور وہاں آپ کے لیے کوئی لائسنس کی ضرورت نہیں, اللہ غیب سے آپ کو دیتے رہیں گے, آپ کو انکم ٹیکس کی فکر نہیں, آپ کو کچھ نہیں, اللہ غیب سے آپ کو دیں گے. تو یہ ہے بابرکت ہے خیر کثیر جو ہم میں باش کی رہے گی اس ذات کے لیے ہے جنہوں نے قرآن شریف کو نازل کیا. اعلی عبدہ اپنے بندے پر, یعنی حضرت محمد صلی اللہ علیہ وسلم پر. اور یہاں ایک سبق یہ ہے, اب دیکھو یہ تو یعنی صاف ترجمہ اپنے بندے پر, اپنے غلام پر, حضرت نبی محمد صلی اللہ علیہ وسلم پر. لیکن اب جیسے آپ پبلک کو عوام کو سمجھاتے ہو تو بتاؤ کہ دیکھو جتنے بھی خاص انعامات اللہ تعالی کے حضرت نبی کریم صلی اللہ علیہ وسلم پر ہوئے وہاں ہر جگہ اللہ نے لفظ عبد استعمال کیا. یہاں بھی نزل الفرقان علی عبده الحمد للہ الذی انزل الحمد للہ الذی سورہ کہف انزل علی عبده انزل علی عبده معراج سبحان الذی اسرا بعبده, جتنی عبدیت آتی ہے اتنے اللہ بلندی ہے اور اپنے انعامات. آدمی جتنا من تواضع للہ رفعہ اللہ, جتنا آدمی پست ہوگا تواضع اختیار کرے گا اپنے آپ کو کچھ نہیں سمجھے گا اتنا اللہ اس کو بلندی اور رفعت دے گا. اور ایسے ہی عیسیٰ علیہ الصلوۃ والسلام کیا فرمایا عیسیٰ علیہ السلام نے, اور جب ابھی شیر خار بچے تھے دودھ پینے والے بچے جو بولتے نہیں, کیا فرمایا اس وقت انی عبد اللہ, میں اللہ کا بندہ ہوں, میں تو کچھ بھی نہیں. اللہ تو اللہ نے ان کو کہاں رکھا ہے, آسمان میں. اللہ نے ان کو ایسے اٹھایا دشمنوں کے درمیان میں جو سب درپے تھے ان کے قتل کرنے کو اور 100% تیار تھے ان کو قتل کرنے کو, اس کے بیچ و بیچ اللہ نے ان کو لیا اور آسمانوں میں آج تک اللہ نے ان کو رکھا ہے, اور کتنا اکرام اور عزت اللہ نے ان کو دیا. تو یہ ہے, تو جتنی عبدیت ہوگی, اب عوام کو سمجھاؤ کہ جتنے ہم میں عبدیت ہوگی تواضع ہوگی اتنے اللہ تعالی کی نعمتیں ہم پر نازل ہوگی. اور یہ جو اللہ نے قرآن شریف نازل کیا حضرت محمد صلی اللہ علیہ وسلم پر, لیکون للعالمین نذیرا, تاکہ بناوے ہوئے نبی صلی اللہ علیہ وسلم عالمین کے لیے, صرف انسانوں کے لیے, صرف عربوں کے لیے نہیں, صرف عجم کے لیے نہیں, صرف انسانوں کے لیے نہیں, صرف ان جناتوں کے لیے, للعالمین تمام عالموں کے لیے اللہ نے ان کو وہ اونچا مقام عطا فرمایا کہ وہ سب کے نذیر اللہ نے ان کو بنایا. تو یہ ہے برکت وہاں سے قرآن شریف کے ساتھ اور جو نبی کریم صلی اللہ علیہ وسلم پر نازل ہوا اور آپ صلی اللہ علیہ وسلم نے جو سنت اور جو قرآن کو سمجھایا ہمیں اپنی زندگی میں کان خلقہ القرآن یعنی آپ کی زندگی قرآن تھی تو یعنی سنتوں کے مطابق آدمی تو یہ ہے اور آدمی جو یہ کرے گا اللہ اس کو بھی پسند یہ نبی نہیں بنے گا لیکن یہ بھی عالمین کے لیے اللہ اس کو بہت زبردست مقام عطا فرمائیں گے اور عالمین کے لیے اللہ اس کو بھی نظیر بنائیں گے اور آگے جو ہیں وہ یہ جو برکت ہے اللہ کی ذات میں اور وہ اللہ کون ہے الذی لہ ملک السماوات والارض وہ ذات ہے جن کے قبضے قدرت میں پوری کائنات زمینوں اور آسمانوں کی ملکیت پوری بادشاہ جو ہے اللہ ہے پورا اللہ کے قبضے میں ہے اللہ کی قدرت میں ہے کسی کو اس میں کوئی دخل نہیں ایسے بادشاہ اللہ کو کوئی الیکشن کی ضرورت نہیں کہ ہم اللہ کو اب اللہ بناتے ہیں اللہ تو خود بخود اللہ ہے اللہ کو پارلیمنٹ کی ضرورت نہیں کہ سب سے مشورہ کرے کیبنٹ منسٹر کوئی شورا ہو اللہ کے کہ شورا کے ساتھ ہم مشورہ کریں گے کہ پارلیمنٹ میں ہم مشورہ کریں گے نہیں وہ ایسی ذات ہے اتنی بڑی ذات ہے تو کتنی برکت ہوگی ایسی ذات کی وہ ایسی ذات ہے ولم یتخذ ولدن اور کوئی بیٹا اللہ نے نہیں لیا نہ عیسیٰ علیہ السلام اللہ کا بیٹا ہے نہ عزیر اللہ کا بیٹا ہے کوئی بھی اللہ کا بیٹا نہیں اللہ بالکل تنے تنہا لیس کمثلہ شیء کوئی چیز اللہ جیسے نہیں انسان کہاں اللہ کہاں اور یہ لوگ جو کفار جیسے آگے اللہ نے بیان کیا یہ لوگ کو یہ باتیں سمجھ میں نہیں آتی تھی کہ کیسے اللہ لیکن انہوں نے دیوتاؤں کو اللہ کے اولاد بنائے یہ اللہ کی بیٹی ہے یہ اللہ کا بیٹا ہے کیسے یعنی ایک پتھر جو خود اپنے ہاتھ سے بنائے اور وہ خدا جس نے زمین و آسمان بنایا جن کے کوئی اولاد نہیں کہاں وہ اللہ اور کہاں تمہاری دیوتاؤں اور کہاں تمہاری بت اور وہ دوسری چیزیں جو تم پوچھتے ہو وَلَمْ يَكُنْ لَهُ شَرِيكٌ فِي الْمُلْكِ کوئی اللہ کا شریک نہیں اللہ ایک وحدہ لا شریک له اللہ ایسے ہے کہ اللہ تعالیٰ کا کوئی شریک نہیں زمین و آسمان میں نہ فرشتے اللہ کے شریک ہے نہ کوئی اور مخلوق اللہ کی شریک ہے اللہ وحدہ لا شریک له اور اللہ لَيْسَ كَمِثْلِهِ شَيْءٌ اور آگے وخلق کل شیئن ہر چیز کو اللہ تعالی نے پیدا کی جو بھی آدمی دیکھا اور جس آدمی کے دل کی آنکھ جب کھل جائے تو آدمی صاف دیکھ سکتا ہے کوئی بھی چیز اللہ نے اس کو بنایا یہ گلاس آدمی سمجھتا ہے کہ کوئی بنانے والا اس کو نہیں بنا یہ اللہ نے بنایا یہ ڈیسک یہ ٹیپ ریکارڈر یہ دیوار یہ اینٹ سب اللہ اس کا بنانے والا زمین و آسمان کا بنانے والا سمندر کا اور پہاڑوں کا بنانے والا صرف اللہ تھا اور کیسے بھی اللہ نے بنایا فَقَدَّرَهُ تَقْدِيرًا اس کو بالکل ناپ ڈول یعنی بالکل صحیح بنائے جیسے ہونا چاہیے تھا ویسے اللہ نے بنایا جیسے کہ آسمان جو ہے آسمان سورہ ملک میں اللہ تعالی نے بتایا کہ کیا ہے یعنی کہ دیکھو آسمان کو کیسے ہم نے بنایا کیا ہے آیت فرجع البصر اس سے پہلے ثم ارجع البصر کر هل ترى له من فطور اللہ نے آسمان کو ایسے بنایا کہ آپ اس میں کوئی فطور کوئی کریک کوئی درار آپ دیکھتے ہو کوئی کریک جیسے کہ یہ ہماری دیوار ہم بناتے ہیں کچھ عرصے کے بعد کوئی کریک پڑ جاتا ہے چھت میں کوئی کریک اور پورے آسمان جو ہے اس کا کوئی ستون نہیں ہے یہ جو چھت ہے یہ ہماری اس درسگاہ کے اوپر اگر یہ چار دیواریاں نہ ہو تو چھت گر جائے گا یہ چار دیوار کے سہارے پر یہ اوپر ہے لیکن پورا آسمان وہ کس پر کھڑے ہیں جس کو ہمارے شیخ رحمت اللہ علیہ نے فرمایا ارض و سما زمین اور آسمان کیسے ہے معلق ارض و سما کیسے ہے معلق اللہ نے کیسے اس کو لٹکایا کوئی ستون ہے نہ کوئی تھم کوئی ستون نہیں ہے کالم پلا اور کوئی چین وغیرہ کوئی چیز نہیں جو اس کو اوپر رکھے ہوئے ہے بالکل فضا میں ہم سب جانتے ہیں جیسے کہ ایک ٹیبل ٹینس بال کتنا ہلکا ہے ایک پر فیدر کتنا ہلکا ہے آپ کی انگلی میں ہے آپ نے چھوڑا تو وہ ہوا میں رہے گا اتنا ہلکا نیچے لیکن یہ پوری زمین جو ہے ایسی فضا میں لٹکی ہوئی ہے
और सिर्फ जमीन ने सूरज भी चांद भी जितने सितारे भी है सब जो है तो अर्द और समा कैसे हैं मुअल्लक कोई सुटू है न कोई ठम सारे आलम बेकालम जितने भी अल्लाह ताला के आसमानी मखलूकात है सब बगैर कोई कॉलम के कालम के खड़े है वाहरे मेरे रब्बुल आलम वाहरे मेरे रब्बुल आलम एक अल्लाह का हुक्म कुन से ये सब चीजें अल्लाह ने पैदा भी की और अल्लाह ने उसको कायम भी रखा और एक मिनट के लिए नहीं अगर आपने गेंद बॉल को ऊपर फेंका तो ऊपर जाता है कितनी देर फिर वो नीचे आता है लेकिन अल्लाह ने जमीन आसमान पैदा किया कब से है ऐसे ही लटके हुए तो कैसे कुदरत तो वह फकद्दरहु तकदीरा हर चीज को अल्लाह ताला ने आदमी सोचे अल्लाह ने आंख भी बनाए और आंख को भी बिल्कुल सही सही बनाए उसकी नाप वगैरह उसकी हर चीज अल्लाह ने दिल बनाया दिल को भी बिल्कुल सही और एक दिल नहीं कितने दिल अल्लाह ने बनाए आदम अली सलातु वसलाम से लेकर आज तक इंसानों के दिल जानवरों के दिल चुंटियों का दिल ये मच्छर के दिल कितना छोटा वो दिल होगा वो भी हाथी का दिल वो भी अल्लाह ने बना कैसे अल्लाह ताला की शान और अल्लाह ताला ने हर चीज भी को बिल्कुल सही बनाया फकद्दरहु तकदीरा ऐसे है अल्लाह तबारक तआला ये है अल्लाह की शान समझ में आए अल्लाह की कितनी बड़ी शान जो अल्लाह ने यहां बयान और उल्टा काफिर लोग ने क्या किया मुशरिक लोग ने वत्तखजू मिन दूनिही आलिहा अल्लाह को छोड़ के दूसरी चीजों जिसमें कोई बरकत भी नहीं ऐसे यानी वो उनके बुत जो है देवता उनको खाना रखते हैं वो खुद खाना नहीं बना के आपको खिलाए आपको उनके लिए खाना रखना पड़ता है और वो खाना खा भी नहीं सकते हैं और चींटी आती है मच्छर आता है उन पर बैठता है मक्खी आती है चूहा आता है वो खाना खाते उनको रोक भी नहीं सकते उनमें कोई ताकत नहीं अगर वो बुत को बिठाया बैठा हुआ है लिटाया लेटा हुआ है खुद कुछ नहीं कर सकते आपने उसको बनाया वो खुद बना भी नहीं और वो बुट्टो क्या कोई चीज बना सकती कुछ ऐसे चीज को खुदा बनाए वत्तखजू मिन दूनिही आलिहा ऐसे अल्लाह के अलावा कोई और चीज को खुदा बनाया कैसे ये मुशरिक कैसे वो अकल के मारे गए और ये सिर्फ बुट नहीं जितने और टेक्नोलॉजी भी है आज ये भी सब अल्लाह ताला के मोहताज मसलन आप समझते हो कि मेरी दुकान मुझे पालती है मैं दुकान खोलता हूं मैं जो तिजारत करता हूं नफा होता है उससे मैं पलता हूं लेकिन दुकान क्या कहती है तुमसे बज़ुबान हाल यानी बज़ुबान काल नहीं बज़ुबान हाल कि मैं कुछ नहीं कर सकती हूं जब तक कि तुम आन के ताला न खोलो और तुम माल मेरे अंदर न रखो और तुम यानी बिक्री का काम न करो उस वक्त मैं कुछ नहीं कर सकती आप दुकान को कहते हो तू मुझे पालती है दुकान कहती है मैं कुछ नहीं कर सकता जब तक तुम मुझे न चलाओ तो इसके मिसाल ऐसा हुआ कि एक आदमी लंगरा लूला पैरालाइज्ड आदमी और बहुत बिजी रास्ता फ्रीवे और वो किसी दूसरा लंगरा लूला से कहे खुद भी लंगरा लूला है दूसरा लंगरा लूला से कहे मेरे पीठ पर तू बैठ मैं तुझे ये रास्ता से इस तरफ से उस तरफ ले जाऊंगा ये खुद भी नहीं जा सकता है दूसरों को क्या ले जाएगा एक अंधा दूसरा अंधा को कहता है कि चलो मैं तुम्हें रास्ता दिखाता हूं खुद बेचारा अंधा है दूसरों को क्या तो ऐसे एक मखलूक मोहताज है तो एक मोहताज दूसरे मोहताज को रास्ता बताए कैसे हो सकता है तो ऐसे ये जितने बुत है पुराने जमाने के बुत जो पीतल के जो लकड़े के जो दूसरी चीजों से इसे बनाते हैं और आज तक बनाते हैं या जदीद जमाने के हमारी जितनी टेक्नोलॉजी है दुकानें हैं आमदनियां है इन सब पर भरोसा करना ये बेकार चीज पर भरोसा करना भरोसा सिर्फ एक अल्लाह पर तो अल्लाह की शान को अल्लाह ने बयान किया कितनी बड़ी कितनी सिफतें अल्लाह ने बयान की लेकिन अल्लाह को छोड़ के वत्तखजू मिन दूनिही आलिहा और ये उनके आलिहा कैसे हैं ला यखलुकून शैय कोई चीज पैदा नहीं कर सकते किसी ने आज तक देखा कि ये उनके देवताओं उनके बुद्ध जो है उन्होंने कोई चीज पैदा की वो खुद लोगों इनको बनाते हैं तराशते हैं वो खुद दूसरे के क्या बना सकेंगे वहुम युखलकून बल्कि वो पैदा किए हुए हैं लोगों ने उसको बनाया है खुद तो कुछ भी नहीं है वला यमलिकून लअनफुसिहिम दर्रा वला नफ़ा और खुद के लिए भी कोई नफा नुकसान के मालिक नहीं है वो बुद्ध जो है वो अगर किसी उसको कोई थप्पड़ मारे कुछ नहीं कर सकता है कोई उसको गाली दे कुछ भी नहीं कर सकते है तो ऐसी चीज को की पूजा करते हो ऐसी चीज की इबादत करते हो जो अल्लाह को छोड़ के अगर कोई खुदा ना होता तो ऐसे बेकार चीज आपने सहारा पकड़ा एक टिंका हो सकता है ये मेरी कोई नफा करे तो हो सकता है कि यह गुंजाइश होती लेकिन इतने बड़े अल्लाह इतने कुदरत वाले इतने बरकत वाले इतने अल्लाह ताला की सिफात अल्लाह को छोड़ के और इन चीज और ये के आदमी को अगर मालूम ना होता तो भी एक बात होती लेकिन अल्लाह के नबी ने कितनी मेहनत की लोगों को समझाने को कि अल्लाह कौन है और वो सब तालीमात को छोड़ के इन बुतों के पीछे कैसे तुम्हारी अकल कहां मारी गई और वो वला इमलिको न मौत वला हयात न नफा नुकसान के मालिक न मौत हयात के मालिक है क्या उनके हाथ में कुछ भी नहीं है न सोने के में वो मालिक है न जागने के मालिक है आदमी सो नहीं सकता जब तक के आदमी अल्लाह का हुक्म वरने आदमी बिस्तर में भी लेटा हुआ है थका हुआ भी है अल्लाह का हुक्म नहीं नींद उसको नहीं आती और अगर आदमी बहुत सारा काम जैसे कि लड़ाई के मौके नुआसा कुरान शरीफ में आता है कि अल्लाह ताला अगर लड़ाई के मौके पर सुला दे आदमी सो जाता है और जो अल्लाह को जहां सुलाना हो सुला देते हैं और अगर अल्लाह नींद नहीं देता तो आप आराम के बिस्तर पर भी लेटे हुए हो सब कुछ इंतजाम है एयरकॉन भी ऑन है फैन भी ऑन है सब कुछ लेकिन अल्लाह ने नींद नहीं मुकद्दर की आपको नींद नहीं आएगी तो ये नींद और जागने के मालिक ने मौत और हयात के क्या मालिक ये नफा और जरर का क्या मालिक कोई भी मालिक नहीं वला नुशूरा और फिर वापस जिंदा होना मरने के बाद ये भी उसके कोई मालिक नहीं कि अल्लाह इनको फिर दोबारा जिंदा करे ये जो बुत ऐसे कोई काम कर सकते थे कोई नहीं कहां उनके अक्ल मारी गई कहां तुम देवताओं की पूजा करते हो बुतों की पूजा करते हो कहां टेक्नोलॉजी को समझते हो टेक्नोलॉजी दुनिया को चलाते हो कहां तुम समझते हो कि यहूदी लॉबी जूस ये दुनिया को चलाते कोई नहीं चलाते सिवाय एक वो पांच साल अल्लाह ताला के जी
وقال الذين كفروا إن هذا إلا إفك افتراه وعانه عليه قوم آخرون فقد جاءوا ظلما وزورا وقالوا أساطير الأولين اكتتبها فهي تملى عليه بكرة وأصيلا قل أنزله الذي يعلم السر في السماوات والأرض إنه كان غفورا رحيما
देखो शुरू में अल्लाह ने कुरान शरीफ और अल्लाह की सिफात को बयान किया कि कौन है वो ज़ात उसके मुकाबले में ये जो कुफार मुशरिक लोग बुतों को की पूजा करते वगैरह उसको बयान किया देखो रब्त आयात में एक वो नक्शा खींचा उसके बाद दूसरा नक्शा खींचा उसका उल्टा अब जो है वो कुरान शरीफ के बारे में उनका एतराज था काफिर लोगों को अब उसको अल्लाह ने कुरान शरीफ को बयान किया तबारकल्लज़ी नज़ल अल-फुरकान तो फिर अल्लाह के जिन्होंने कुरान को नाजिल किया अल्लाह की सिफात को अल्लाह ने बयान किया उसके बिलमुकाबिल कुफार जो मानते मुशरिक लोग उसको और उसके बेकार होना उसको अल्लाह ने बयान किया अब कुरान शरीफ के मुतालिक इन लोगों के एतराजात और उसके जवाबात अल्लाह बयान करते हैं वकाल الذين كفروا ये काफिर लोग और क्या कहते इन हाजा इल्ला इफ्कुन इफ्तराहु ये तो और कुछ नहीं है कुरान नाउज बिल्ला ये कहते थे ये तो एक झूठ है जो नबी सल्लल्लाहु अलैहि वसल्लम ने बना लिया कि अपने तरफ से कुछ बातें इधर उधर की मिलाई, इधर उधर कुछ किया और एक झूठ की बात उन्होंने बनाई। और दूसरी बात कहते थे वआनहु अलैही कौमुन आखरून, कि दूसरे लोग जो है नबी सल्लल्लाहु अलैहि वसल्लम की इआनत मदद करते थे। कहते थे यहूद का कोई वो मुलाजिम, यहूद का गुलाम था और आप सल्लल्लाहु अलैहि वसल्लम उनके पास जाते थे और वो फिर कुरान शरीफ को लिखते, कुछ आए चीजें लिखते थे जैसे आगे आता है, फिर वो हुजूर सल्लल्लाहु अलैहि वसल्लम कुछ सिखाते थे। आप सल्लल्लाहु अलैहि वसल्लम पढ़ने को नहीं जानते तो वो सिखाते थे और आप सल्लल्लाहु अलैहि वसल्लम आते और लोगों को फिर सुनाते थे कि ये है बातें। तो ये एक यहूदी की बात है और ये तो अगर ये बात होती वो यहूदी तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम का जानी दुश्मन, वो क्यों हुजूर सल्लल्लाहु अलैहि वसल्लम को सिखाते? और ये यहूदी उनके तो जानी दोस्त है मुशरिक के। तो आदमी जो है वो दुश्मन की मदद करे और दोस्त को छोड़े, वो इनको सिखाते थे, वो क्यों दुश्मन को जाके सिखा? और वो यहूदी खुद आता और कहता कि मैंने उनको ये बातें सिखाई, वो कहीं कभी नहीं किया। तो ये सब उनके इधर उधर की बातें। जब आदमी को जवाब नहीं बनता है, आदमी वो यानी मुजरिम है, उसने गलत काम किया तो, और लोग उस पर इल्जाम लगाते तो फिर इधर उधर की हांगता फिरता है, कभी इधर की बातें कभी उधर की बात कहते। और जहां भी आज इंटेलिजेंस में इंटरोगेशन होता है तो आदमी को वही सवाल बार बार करते हैं, आज क्या कल क्या, फिर करते हैं, दूसरा आदमी करता है वो करता है। तो जो आदमी झूठा होता है उसकी बात बदलती रहती है, तो इनको मालूम हो जाता है ये आदमी झूठा है। और जो सच्ची बात कहता है, सच्ची बात तो एक ही होती है, तो हर वक्त वो एक ही बात कहता है, तो वो जानते नहीं ये आदमी सही बात कहता है, झूठ नहीं बोलता है। तो ये है कि ये लोग कभी हमेशा उनकी बात बदलते रहते थे। तो अगर ये यानी हुजूर सल्लल्लाहु वो यहूदी सिखाता था तो इनको सिखाता, वो आप सल्लल्लाहु कुछ क्यों सिखाते? तो कभी ये बात कहते, कभी कहते पुरानी औरतों की बातें असातीरुल अव्वलीन, पुराने जमाने की बातें इधर उधर की बातें हांगते, कभी वो कहते, कभी कहते कि नबी सल्लल्लाहु अलैहि वसल्लम नाउज़ बिल्ला मजनून है, कभी कहते कि उन पर जादू किसी ने किया, कभी कहते कभी और बात कहते, हमेशा कोई न कोई अजीब किस्म की बातें, एक बात उनकी नहीं बन पड़ी। तो एक बात ये कहते थे कि ये इफ्कुन इफ्तरा हो, ये ऐसे यानी झूठ है जो आप सल्लल्लाहु अलैहि वसल्लम ने बना ली। वआनहु अलैहि कौमुन आखरून, और दूसरे लोग ये यहूदी जो गुलाम था ये उनका आप सल्लल्लाहु अलैहि वसल्लम को सिखाते हैं और आप सल्लल्लाहु अलैहि वसल्लम दूसरे लोगों से सीख के करते हैं। फकत जाऊ जुल्म वजूरा, ये जो है उन्होंने बड़ा जुल्म किया, ऐसी बिल्कुल बेओंदी बात, बिल्कुल उल्टी बात जो किसी के समझ में कोई अकलमंद आदमी उसको कबूल नहीं कर सकता। वजूरा और झूठ की बात, कैसी झूठ की बात उन्होंने की। और दूसरा उनका एतराज वकालु असातीरुल अव्वली, ये पहले लोगों की बातें इधर उधर की बातें हैं और बहकी हुई बात ही है। असातीरुल अव्वली नक्तबहा, कि ये वो जो गुलाम यहूदी गुलाम है वो उसको लिखता है और फिर इमला करता है, वही है तुमला अली है, इमला डिक्टेशन। क्या आप सल्लल्लाहु अलैहि वसल्लम खुद नहीं पढ़ सकते थे? आप सल्लल्लाहु नबी है उम्मी है तो वो याद कराते थे, जैसे कि बाज़े ऐसे हाफिज भी हो गए पूरे जो खुद कुरान नहीं पढ़ सकते लेकिन उस्ताद ने उनको जुबानी अल्हम्दुलिल्लाह रब्बिल आलमीन अल्हम्दुलिल्लाह उसने याद कर लिया, वो पढ़ नहीं सकता लेकिन उसको याद हो गया पूरे सूरह फात पूरा कुरान शरीफ। तो कहते थे इस तरीके से वो यहूदी गुलाम आप सल्लल्लाहु अलैहि वसल्लम को इबला कराते थे, याद कराते थे। बुकरतों व असीला, सुबह को शाम यानी हर वक्त आप सल्लल्लाहु उनके पास नाउज़ बिल्ला जाते। और ये भी कि एक यहूदी गुलाम उसकी बातें और कुरान की बातें जो पूरी दुनिया के सामने है, कैसे रोशन दलाल है, कैसे जमीन और आसमान की बातें, कैसे कब्र की बातें, कैसे आखिरत की बातें, कैसे माल और माद की बातें, आलम अरवाह की बातें, आदम अली सलातु वसलाम की बातें, आज शैतान जिसे सजदा नहीं किया वो बातें, वो यहूदी गुलाम को क्या मालूम? وہ کیسے یہ باتیں کر سکتا ہے
اور کیسے قرآن شریف نے ان تمام باتوں کو صاف کیا. تو یہ لوگ یہ اعتراض کرتے تھے. تو اس کا جواب میں اللہ تعالی نے فرمایا قل اے نبی علیہ الصلاۃ والسلام آپ ان کو بتا دیجئے انزلہ الذی یعلم السر فی السماوات والارض. قرآن شریف کو اس بابرکت ذات نے نازل کی جو تمام بھید سیکرٹ جانتے ہیں آسمانوں کی اور زمینوں کی. اللہ نے کیسے باتیں بتائے, اللہ نے کیسے سورج کا نظام بتایا, اللہ تعالی نے ستاروں کا نظام بتایا, اللہ نے قبر کا نظام بتایا, قیامت کے روز کا, اللہ نے جنت کو کھینچا اور بتایا, جہنم کو کھینچا اور بتایا, اللہ نے تمام کیسے انسان کو پیدا کیے, یخلقکم فی بطون امہاتکم, کتنے کتنے آیتیں, یہ کون بتا سکتا ہے؟ یہ وہی یا جو یعلم السر فی السماوات والارض, تمام بھید آسمانوں کی زمینوں کی جو جانتا ہے وہی یہ باتیں بتا سکتا ہے اور کوئی ان باتوں کو نہیں بتا سکتے. اور ساتھ میں وہ کیسی ذات ہے, انہ کان غفور الرحیم, بہت معاف کرنے والا. اللہ تعالی غافر بھی ہے, اللہ تعالی غفار بھی ہے, اور مبالغہ کا صیغہ اس میں تفضیل کا صیغہ, اللہ غفور بھی ہے. آدمی گناہ کرتا ہے تو قرآن کے اصطلاحات میں اس کو ظالم کہتے کہ یہ ظالم ہے, اس نے ظلم کیا, گناہ کیا. تو اگر تم ظالم ہو تو اللہ غافر بھی ہے. اور جو آدمی بہت زیادہ ظلم کا گناہ کرتا ہے تو یہ ظلام ہے. اگر تم ظلام ہو توبہ کرو اللہ سے, اللہ غفار بھی ہے. اور جو بے انتہا منتہا الجمہ بے انتہا گناہ کرتا ہے تو یہ ظلوم ہے. اگر تم ظلوم ہو بس توبہ کرو, تم اللہ کو غفور پاؤ گے, اللہ تمہارے گناہوں کو معاف کریں گے. تو اتنی تمہاری عقل ماری گئی, اتنے تمہارے عقل اہندی ہو گئے, لیکن اب تم نے جانا کہ ایک ہی ذات ہے. توحید پر آپ آگے, آپ نے جانا کہ اللہ کے سوا کوئی نہیں, وحدہ لا شریک لہ, وہ ایسی ذات ہے لیس کمثلہ شیء, وہ ایسی ذات ہے یعلم السر فی السماوات والارض, وہ ایسی ذات ہے جو خلاق عظیم ہے, وہ ایسی ذات ہے جو خلاق عالیم ہے. کتنی زبردست اللہ کی قدرت. آپ نے سوچا اور آپ نے توبہ کی, آپ فکر نہ کریں, آپ 90-100 سال کے آپ نے کفر کیا, ایک سیکنڈ میں آپ نے توبہ کی, آپ اللہ کو غفور پاؤ گے. ایسی ذات ہے اللہ تعالی, ایسے معاف کرنے والے اللہ تعالی. جس آدمی نے 99 قتل کیے, توبہ کی اور پھر 100 قتل کر دیے, لیکن توبہ کی اللہ نے معاف کر دیا. آدمی جہاں بھی توبہ کرتا ہے فوراً, تم اس وقت تک 90 سال تم نے کفر شرک کیا, سب گناہ تم نے کیے, کوئی گناہ نہیں چھوڑا, لیکن ایک سیکنڈ میں جو تم نے سچی توبہ کی, تو یہ جو آدمی ناری تھا جہنم میں جانے والا فوراً نوری ہو گیا جنت, یہ جو جہنمی تھا فوراً وہ جنتی ہو گیا, جو مبغوض تھا اللہ کو اس کو اس سے سخت نفرت تھی, ایک سیکنڈ میں اس نے توبہ کی وہ محبوب ہو گیا. تو اللہ تعالی غفور ہے, اور صرف غفور نہیں لیکن رحیم, اللہ پھر رحم بھی کرنے والا. اگر دنیا میں کسی نے کوئی جرم کیا, بہت سخت جرم کیا, اور اس کا جرم ثابت بھی ہو گیا اور اس کو سزا بھی ہو گئی, قتل کی سزا, ڈیتھ سینٹنس, لیکن اس نے پھر التجا کی اسٹیٹ پریزیڈنٹ سے, پرائم منسٹر سے کہ مجھے معاف کر دو, مجھ سے غلطی ہو, اگر انہوں نے اس کو معاف کر دیا, وہ کلیمنسی دی, اس کو معاف کر دیا, تو اتنا ہی کریں گے کہ معاف کریں گے, یہ نہیں کہیں گے کہ چلو اپنے ہم نے معاف کر دیا اور اتنے فارمز بھی آپ کو دیتے ہیں اور اتنے فلنگ سٹیشنز بھی آپ کو دیتے ہیں اور اتنے بلاک آف فلیٹس اور اتنے سپر مارکیٹس بھی آپ کو دیتے ہیں. کبھی کوئی دنیا میں ایسے نہیں کرتا, لیکن اللہ معاف کرنے کے بعد اللہ تعالی رحم بھی کرتا ہے. اللہ کیا کیا انعامات, جس آدمی نے توبہ کی, یہ صرف نہیں کہ اللہ نے تو ایک تو یہ ہے کہ آدمی سچی توبہ کرتے ہیں, وہ پیچھے جتنے گناہ کیے اللہ اس کو ثواب میں تبدیل کرتا ہے, اللہ تعالیٰ کی رحمت اس پر آ جاتی ہے. تو وہ ایسی ذات کو چھوڑتے ان بوٹوں کے پاس جاتے ہو, ایسی غلط بات ہے کہ قرآن کو کسی نے ایسے ہی بنا لیا آپ صلی اللہ علیہ وسلم نے, وہ پاک ذات کتنی بڑی ذات ہے, وہ کیسے تم بات کرتے ہو کہ وہ ایسے ادھر ادھر کی بات ہے اور بوٹوں کی پوجا وغیرہ کرتے ہو.
جی ہاں, وقالوا مالی هذا الرسول يأكل الطعام ويمشي في الأسواق لولا أنزل إليه ملك فيكون معه نذيرا أو يلقى إليه كنز أو تكون له جنة يأكل منها وقال الظالمون إن تتبعون إلا رجلا مسحورا انظر كيف ضربوا لك الأمثال فضلوا فلا يستطيعون سبيلا.
اب دیکھو ان آیات میں وہ پہلے اللہ کی قدرت کو بیان کی اور وہ ذات وہی ہو سکتی جو برکت والی ہے اس کو چھوڑ کے ان بوٹوں کی طرف اس کو بیان کیا یہ کتنے بیکار چیزیں ہیں جو لا یملکون شیء اور کیا لا یملکون موت ولا حیاء لا یملکون لانفسهم ضرا ولا کچھ بالکل بیکار اس کو بیان کیا پھر قرآن شریف پر جو ان کے اعتراضات تھا اس کو بیان کیا اس کا جواب دیا اب جو ان کے اعتراضات حضور صلی اللہ علیہ وسلم پر رسالت اور نبوت پر جو ان کے اعتراضات تھے وہ قرآن شریف نے بیان کیا اور اس کے جواب دیا تو ایسی کتاب کہاں آپ کو ملے گی کہ اتنی زبردست اس طریقے سے قرآن کو سمجھو سمجھاؤ پڑھو بھی تو اس طریقے سے اور خدا کی قسم پھر دیکھو دل میں کتنے آپ کو ایک خوشی ہوگی اور پھر شوق سے آپ قرآن شریف پڑھو گے اور آپ قرآن شریف کی تلاوت بھی جیسے کہ ائمہ پڑھتے ہیں امام نماز کے اور خصوصاً مکہ شریف مدینہ شریف میں وہاں ائمہ جو پڑھتے ہیں کتنا آپ کو ایک عجیب کیفیت پیدا ہوتی ہے یہ کہ قرآن اللہ کی کتاب ایک زندہ کتاب ہے تابندہ ہمیشہ کے لیے یہ کتاب ہے اور کیسی زبردست تو آگے نبوت پر جو ان کا اعتراضات تھا وہ قالو یہ کافر لوگ یہ بھی بات کہتے ہیں ما لہذا الرسول یہ کیسے اس کو کیا ہوا یہ رسول کو کیسا رسول ہے یا کل الطعام کھانا کھاتا ہے رسول کھانا کھاتا ہے تو کیا تم سمجھو رسول کو کیا کھانا نہیں کھائے گا کیا ہمارے شیخ فرماتے ہیں کہ ایک شیخ اپنی مرید کے پاس گیا تو مرید نے وہ یعنی کھانا کوئی بھی خاص تیار نہیں کیا ایسے ادھر ادھر کی بہت معمولی کچھ تو سوچا کہ شاید ان کو آنے کی اطلاع وہ انتظام نہیں کر سکے دوسرا وقت کا کھانا بھی ایسے تو پھر پوچھا بھائی کیا بات ہے ایسے ہی بالکل سادہ اور بالکل ہی بہت ٹھورا کہا کہ آپ تو اللہ والے اتنے بھرے ہوتے ہیں آپ تو نور آپ کا پیٹ تو نور سے بھرا ہوا ہوتا ہے تو اس لیے یہ کیا کھانا تو انہوں نے کہا بھائی بے وقوف نور تو دل میں ہوتا ہے پیٹ میں تو کھانا چاہیے تو انسان اللہ نے انسان کو بنایا اس کو پیٹ میں دار الاسباب ہے اس کو کھانا اور نبی جو ہے وہ انسان ہوگا اگر اللہ تعالی نبی کو فرشتہ بنا کے بھیجتے فرشتہ کو نہ خوشی ہوتی ہے نہ غمی ہوتی ہے نہ گرمی لگتی ہے نہ ٹھنڈی لگتی ہے تو وہ فرشتہ کیا ہماری چیزوں کو جانتے ایک انسان بشر جو ہے وہ ہماری تمام چیز وہ ہماری صحیح تربیت کر سکتا ہے جو آدمی تمہارے جیسے آدمی ہو وہ تمہارے رہنمائی کر سکتے ہیں جو دوسرے لائن اگر تم کسی جنی کے ساتھ شادی کرو کیا ہو جائے گا تمہارا جل کے مر جاؤ گے وہ تو اور قسم کے مخلوق ہے تم اور قسم کے مخلوق ہو تمہارے لیے جو خلق لکم من انفسکم ازواجا تمہاری ہی جنس میں سے اللہ نے تمہارے زوج کو تمہارے زوجہ کو زوج کو اللہ تعالی نے پیدا کیا تو ایک تو یہ ان کا اعتراض کہ یہ رسول کھانا کھاتا ہے یہ کوئی رسول ہو سکتا ہے وَيَمْشِي فِي الْأَسْوَاقِ اور بازاروں میں پھرتا ہے دکانوں میں اپنی ضرورتوں کے لیے یعنی اپنی آمدنی کمائی کے لیے اور اپنی چیزوں کی ضرورت کے لیے وہ جاتے ہیں دوسرا اعتراض اور تیسرا اعتراض لولا انزل الیہ ملکن کوئی فرشتہ ان کے ساتھ کیوں نہیں نازل ہوا فرشتہ بھی ان کے ساتھ ہوتے سیکیورٹی ان کے ساتھ ایک فرشتہ آتا ہے اور وہ فرشتہ کیسا فَيَكُونَ مَعَهُ نَذِيرًا اور وہ فرشتہ لوگوں کو ڈراتا تھا اور
सहदेव कहते हम फरिश्ते को देखते अपने आंखों से, ये तकब्बुर की अलामत है कि हम इतने बड़े कि हम फरिश्ते को देखें। तुम अपने आप को बहुत बड़े कुछ समझते हो कि हम फरिश्तों को देखते और फरिश्ता हमसे कहता कि इस नबी को मानो वरना अजाब आएगा तुम पर, हम तुम्हारी पिटाई करेंगे। तो ये उनका तीसरा एतराज। चौथा, ओ युल्का इलैहि कंजुन, या एक बहुत बड़ा कंज, बहुत बड़ा सरमाया, माल दौलत उनके पास आती और लोगों को खरीदता, जैसे कि ईसाई लोग जगह जगह जाते लोग को खरीदते हैं, पैसे देते हैं, खाना पीना देते हैं, मकान देते हैं वगैरह, और लोग को खरीदते। तो कहते नबी भी ऐसा होता कि उनके पास बहुत सरमाया होता और लोगों को खरीदते और इनको पैसों से मुसलमान बनाते। तो वो कैसे मुसलमान होते जो पैसे खरीदे, पैसे उनको खरीद के मुसलमान बनाता। ओ तकून लहू जन्नतु याकुलु मिन्हा, या कम से कम उनके पास एक बाग होता, एक फार्म होता और उसमें आमदनी इतनी होती कि वो खुद वो खाते उससे, कि उनको कोई जरूरत नहीं होती, यानी पैसे, यानी कोई मुलाजमत करने की, कोई और काम करने की कोई जरूरत नहीं, वो बाग से वो खाते। ये उनके सब एतराजात थे। तो अल्लाह ताला ने जवाब में एक जवाब ये दिया, वकाल ज़ालिमून, और जालिम लोग फिर किए, कुफार लोग कहते थे मुसलमानों को, कहते थे इन तत्तबिउना, तुम लोग जो इत्तिबा करते हो, जिनकी तुम पैरवी करते हो, जिनकी बात तुम मानते हो, इल्ला रजुलम मसहूरा, कहीं कहते थे कि मजनून है, कभी कहीं कि झूठ बोलते हैं नाउज़ बिल्ला, अब कहते हैं कि ये रजुलम मसहूरा, जिस पर जादू की हुई है, तो इधर उधर की भटकी हुई बातें करता रहता है और जो बात समझ में नहीं, कहीं फरिश्तों की बात करता है, कभी हूरों की बात करता है, कभी अजाब कब्र की बात, इधर उधर की सब बातें करता है। तो ये उनका एक और एतराज था। तो अल्लाह ताला ने यहाँ इजमालन शॉर्ट में जवाब दिया और तबारक अल्लज़ी से तफसीली जवाब दिया। यहाँ शॉर्ट में जो अल्लाह ताला ने जवाब दिया, उन्ज़ुर कैफ़ ज़रबु लकल अम्थाल, ओ नबी सल्लल्लाहु अलैहि वसल्लम, जरा देखो कि उन्होंने आपके कैसे मिसाल बयान की कि आप जो है आप मशहूर हो, आप जो है मजनून हो, आप जो है इधर उधर की बातें करते हो, कैसे उन्होंने आपके इस बारे में बातें की, हालांकि आप सल्लल्लाहु अलैहि वसल्लम का रब्त कवी अल्लाह के साथ और हकायक आप सल्लल्लाहु अलैहि वसल्लम जानते थे और हकायक को बयान करते, अल्लाह की जात की हकीकत और दुनिया के अल्लाह ने पैदा किया आजमाइश की जगह, यहां जरूरत के मुताबिक इस दुनिया को इस्तेमाल करो, और आपने बयान किया तुम्हारा असल मकसद और असल जगह आखिरत है, उसकी तैयारी करो। आप सल्लल्लाहु अलैहि वसल्लम ने कब्र के हालात को बयान किए, आप सल्लल्लाहु अलैहि वसल्लम ने कयामत के रोज के तफसीली हालात बयान किए, आप सल्लल्लाहु अलैहि वसल्लम जन्नत और जहन्नम को ऐसा बयान किया जैसे हमारे आंखों के सामने जन्नत और जहन्नम, तमाम हकीकतें, बच्चे माँ के पेट में बच्चा कैसा पैदा होता है, उसको अल्लाह के रसूल ने पूरी तफसील के साथ में हर चीज को, अखलाक कैसे, अखलाक हमीदा और अच्छे अच्छे अखलाक को कैसे बयान भी किया और उसके मुताबिक जिंदगी भी गुजारी, कैसे आप सल्लल्लाहु अलैहि वसल्लम का मकाम। और ये कहते हैं उन्जुर कैफ दरबु लकल अम्थाल, वो आपको क्या मिसाल कि आप मजनून हो ना, ऐसा आदमी मजनून हो सकता है, आज ऐसा आदमी मशहूर हो, तुम पागल हो, तुम्हारे ऊपर कोई जादू किया हुआ है, तुम क्या जानते हो हुजूर सल्लल्लाहु अलैहि वसल्लम का मकाम। फ़ज़ल्लु, उस कहने से और उस इन अकीदो रखने से ये लोग सब गुमराह हो गए, फला यस्तत्यून सबीला, और इतना गुमराह हुए कि फिर राह पर आ भी नहीं सके। एक तो वो आदमी होता है जो रास्ते से जरा हट गया फिर आसानी से रास्ता, और एक आदमी बहुत दूर चला गया, आदमी को कोई जगह को पहुंचनी थी जो अफ्रीका में है और वो पहुंचा ऑस्ट्रेलिया में, तो ऑस्ट्रेलिया में वो कैसे वो जगह पहुंचेगा जो यहां अफ्रीका में है। तो ये लोग जो मकसद उनका वो बहुत दूर भटक गए, बहुत दूर जा पहुंचे, कैसे वो रास्ते पर आ सकते हैं। तो ये है, और वहां ये एक इजमाली जवाब अल्लाह ताला ने दिया। अब तफसीली जवाब, तबारक अल्लज़ी इंशा जअललक खैरम मिन ज़ालिका, ये जो सब कहते उससे भी बहुत ज्यादा अल्लाह आपके लिए पैदा कर सकते हैं, और अल्लाह ने पैदा किया भी, और अल्लाह ने हुजूर सल्लल्लाहु अलैहि वसल्लम का मकाम क्या रखा। تو یہ ہے, تو اب بات سمجھ میں آئی. دیکھو دیکھا قرآن شریف کیسی کتاب ہے, کتنی زبردست کتاب ہے. آدمی اپنی جان دینے کو تیار ہوتا ہے قرآن شریف پر. قرآن شریف جیسے کوئی کتاب نہیں, ہمارے اللہ جیسے کوئی اللہ نے, ہمارے نبی جیسے کوئی نبی نہیں. اللہ نے ہمیں کیسی کیسی اور کون سی دولتیں نہیں دی, اللہ اس کی سمجھنے کی توفیق دے. اور قرآن شریف کو اس طریقے سے پڑھاؤ اور لوگوں کو سمجھاؤ, پھر دیکھو دین کیسے زندہ نہیں ہوتا اور لوگوں کا دل اور دھیان دین کی طرف کیسے نہیں بڑھتا اور دنیا سے ہٹ کے دین کی طرف آدمی آئے گا. ان چیزوں کو اپنے اندر پیدا کر, پھر جو ہے اندر کلو انائن یترشح بما فیہ, جو برتن میں اس پانی میں پانی ہے, پانی ہی نکل سکتا ہے. اس میں کوئی جوس نہیں, جوس کیسے نکل سکتا ہے؟ پانی ہے, پانی ہی نکلے گا. تو جو تمہارے اندر ہوگا وہی نکل سکے گا. تو اگر ان چیزوں کو آپ نے اپنے اندر بٹھایا, اور اس کا طریقہ صرف علم نہیں ہے, جیسے کہ مولانا نوفل صاحب نے اثر بات بیان کیا ماشاءاللہ, کہ صحبت سے یہ چیزیں آتی ہیں. آدمی کو ایسے لوگوں کی صحبت ملے جن کے اندر یہ چیزیں ہیں, تو وہ ان کے دلوں سے تمہارے دل میں آئے گا. علم جو ہے زبان سے زبان کو جائے گا, دماغ سے دماغ کو جائے گا, لیکن صحبت جو ہے دل کی بات, دل میں یہ آگ لگتی نہیں, لگائی جاتی ہے. تو یہ جو ہے ایسے بزرگوں کے ساتھ رہو, اور پھر یہ جو ہے اندر کا یقین اور ان اندر کا ایک جذبہ وہ تمہارے اندر بھی آئے گا. اور علم تو ہے آپ کے پاس, تو آپ نور اعلی نور ہو جائے گا. علم کا نور تو ہے, اور یقین کا نور, اور صحبت کا نور, تو آپ نور اعلی نور بن جائے. اللہ ہم سب کو توفیق عطا فرمائے انشاءاللہ. سبحان اللہ.